Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rex 2.7 MHz. सुर्खेत सहित 45 जिल्लामा दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक। सुर्खेतमा रापरपाका तुलाराम गिरीको उम्मेदवारी फिर्ता।
सुर्खेतमा 2 दिनमा 3 वटा मोटरसाइकल चोरी, 2 वटा व्यवहारसी अवस्थामा भेटिए, चोरीमा संलग्नहरूको अत्तो पत्तो लाग्न सकेन।
बाँकेका 108 मतदान केन्द्र अति संवेदनशील, 28 वटा मतदान केन्द्र संवेदनशीलको सूचीमा।
र बङ्गलादेशमा भएको तेस्रो अभ्यास खेलमा नेपाली युवा क्रिकेट टोली विजयी। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। मङ्सिर 21 गते सुर्खेत सहित 45 जिल्लामा हुने दोस्रो चरणमा निर्वाचनका लागि भने दर्ता गरेका उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक भएको छ। सुर्खेतमा रापरपाको तर्फबाट मनोनयन दर्ता गराउनुभएका तुलाराम गिरीले उम्मेद्वारी फिर्ता लिनुभएको छ। गिरीले सुर्खेत क्षेत्र नम्बर 2 प्रदेशसभा कबाट उम्मेद्वारी दर्ता गराउनु भएको थियो। त्यसै गरी हिजै उम्मेद्वारले चुनाव चिन्ह पनि पाएका छन्। सुर्खेतमा सबै दलीय उम्मेद्वार रहेकाले चुनाव चिन्ह यसअघि नै तय भइसकेको छ। प्रतिनिधि सभाका 2 प्रदेशसभाका 4 सिटका लागि सुर्खेतमा 58 जना उम्मेद्वारहरूबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर 1 9 जनाको बीच प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नम्बर 2 भने 10 जना बीच प्रतिस्पर्धा हुने भएको छ। त्यसै गरी प्रदेशतर्फ क्षेत्र नम्बर 1 कमा 10 जना, खमा 9 जना भिड्ने भएका छन् भने क्षेत्र नम्बर 2 कमा 10 र खमा 10 जना बीच प्रतिस्पर्धा हुने भएको छ। यसपालि सुर्खेतका प्रतिनिधि सभाका 2 र प्रदेशसभाका 4 सिट मध्ये कहीँ पनि स्वतन्त्र उम्मेद्वारी भने परेको छैन। सुर्खेतमा नेपाली कङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा लगायतका साना दलले भने चुनावमा भाग लिने भएका छन्। 138 मतदान स्थल रहेको सुर्खेतमा मतदान केन्द्र भने 263 वटा कायम गरिएको छ। सुर्खेतमा 105,872 महिला र 98,705 पुरुष गरी 204,577 मतदाताले मतदानमा सहभागी हुन पाउने भएका छन्। यस्तै प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर 1 115,637 र क्षेत्र नम्बर 2 भने 102,940 मतदाता रहेका छन्।
पश्चिम सुर्खेतको बराताल गाउँपालिकामा 2 वटा कार्यालयको स्थापना गरिएको छ। हिजो एक कार्यक्रमका बीच पूर्व मन्त्री एवं नेपाली कङ्ग्रेस सुर्खेत क्षेत्र नम्बर 2 उम्मेद्वार हृदयराम थानी र सूचना तथा संचार राज्यमन्त्री एवं प्रदेशसभाका उम्मेद्वार तप्तबहादुर विष्टले वडा नम्बर 9 सिरुबापाट र वडा नम्बर 10 सलैनामा वडा कार्यालयको उद्घाटन गर्नुभएको हो। पूर्व मन्त्री समेत रहनुभएका थानीले सिंहदरबारको अधिकार गाउँ नगरमा आएको महसुस हुने गरी विकास निर्माणका कामहरू गरिने बताउनुभयो। उहाँले मुलुकको निकास र विकासमा कङ्ग्रेस प्रतिबद्ध रहेकाले कङ्ग्रेसलाई जिताउने गरी पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ। प्रदेशसभाका उम्मेद्वार विष्टले पछिल्लो समय अधुरा रहेका विकास निर्माणका कामलाई पूरा गराउनका लागि पनि कङ्ग्रेसको उम्मेद्वारहरूको जित आवश्यक रहेको दावी गर्नुभयो। विष्टले कार्यालयबाट प्रदान गर्ने सेवाहरूलाई सहज र छिटो रूपमा दिन पनि सुझाव दिनुभएको छ। वडा नम्बर 9 वडा अध्यक्ष झक्कबहादुर पुलामी र वडा नम्बर 10 वडाध्यक्ष हरिलाल सलामीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी, बराताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, उपाध्यक्ष शोभा शर्मा, वडा नम्बर 6 वडाध्यक्ष खगेन्द्र गिरी, गाउँपालिकाका कार्यकारी अधिकारी अधिकृत परशुराम उपाध्याय लगायतको सहभागिता रहेको थियो।
यसैबीच कङ्ग्रेस निकट नेपाल दलित संघको वीरेन्द्रनगर नगर समितिले दलित अगुवा कार्यकर्ताको भेलाले 301 सदस्यीय नगर चुनाव प्रचार समिति गठन गरेको छ। संघका अध्यक्ष भीमबहादुर शाही परियारको अध्यक्षतामा गठन गरिएको समितिले कङ्ग्रेसका उम्मेद्वारको व्यापक प्रचार प्रसार गर्ने जनाएको छ। समिति गठन कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर 2 प्रदेश कका उम्मेद्वार एवं कङ्ग्रेस सुर्खेतका सभापति कमल राज रेग्मी, पूर्व राज्यमन्त्री खड्क बहादुर बस्याल, कङ्ग्रेस नगर सभापति एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, प्रदेशसभा अन्तर्गत समानुपातिकमा सिफारिस लोकबहादुर विश्वकर्मा, पार्वती धौलाकोटी सुनजाती व्यवसायी संघका अध्यक्ष तारा प्रसाद कौशल लगायतले सम्बोधन गर्नुभएको थियो।
यस्तै नेकपा हिमाले र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा निर्वाचन क्षेत्र नम्बर 2 क स्तरीय कार्यकर्ता भेला विरुद्धनगरमा सम्पन्न भएको छ। भेलामा नेकपा हिमालेका पोलिट ब्युरो सदस्य एवं सुर्खेत प्रदेश नम्बर 2 कका उम्मेद्वार यामलाल कडेलले दिगो विकास र सुन्दर सहर निर्माणको लागि वाम एकताको जित आवश्यक रहेको बताउनुभयो। भेलाले निर्वाचनलाई प्रभावकारी ढंगबाट परिचालन र व्यवस्थित गर्नका लागि अमृत विश्वको संयोजकत्व र दानसिंह सुनारको सहसंयोजकमा रहने गरी 215 सदस्य निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ। यसै गरी भेलाले ख प्रदेश अन्तर्गत रहेका 14 वडाहरूमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गरी वडा स्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय समेत गरेको छ।
स्थानीय तह निर्वाचन भई स्थानीय सरकार गठन भएको 5 महिना बितिसक्दा पनि आम नागरिकले भने जस्तो सेवा पाउन नसके गुनासो गर्दै आएका छन्। सिंहदरबारको अधिकार गाउँघरबाटै पाउने आशमा बसेका जनताले कानूनको अभाव, कर्मचारी अभाव लगायतका बहानाले काममा आलटाल हुने गरेको बताएका छन्। स्थानीय सरकारले विषयगत सेवा समेत स्थानीय तहबाट थालेको बताइरहँदा सेवाग्राहीले भने यो प्रभावकारी हुन नसकेको बताएका छन्। यता सबै कर्मचारीको व्यवस्थापन तथा नयाँ संरचना अनुसारका कानून र नीति नियम नबन्दा पनि जनताको अपेक्षा अनुसार सेवा दिन नसकेको स्थानीय सरकारको भनाइ छ। यसै सन्दर्भमा हाम्रा साथी दिपा कोइरालाले वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाललाई कानूनकै अभावमा स्थानीय सरकारले प्रभावकारी सेवा दिन नसकेको हो त भनी सोध्नु भएको छ।
अब यो यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि, कानुनी रूपमा अब भाषागत रूपमा हेर्दाखेरि स्थानीय सरकारले सङ्घ र प्रदेशसँग, प्रदेशको कानुनसँग नबाजिने गरी आफूले कानुन बनाउन सक्ने व्यवस्था लेखियो। अब त्यो शब्दका आधारमा हेर्दाखेरि सबै स्थानीय तहहरू के भन्न थाले भन्दाखेरि सङ्घ र प्रदेशको कानुन नबनेको हुनाले हामीले छुट्टै कानुन बनाउन अप्ठ्यारो भयो भन्ने सबै ठाउँमा यो महसुस भएको छ। र अब मैले के ठान्छु भन्दाखेरि, अहिले देशमा त भइरहेको कानुनहरू छन्, ती कानुनलाई कार्यान्वयन गर्नका, ती कानुनले जे जे सुविधा दिन्छन्, जे जे गर्न सकिन्छ त्यसका आधारमा पनि केही नीतिहरू बनाएर जान चाहिँ सकिन्छ। होइन, जस्तो मानौँ न, अहिले अब कतिपय ठाउँमा, गाउँमा यो कतिपय ठाउँमा घटना दर्ता सम्बन्धी कानुन अब नयाँ स्थानीय तहमा आएन छ भनेर भनिदिएछ एकजनाले।
घटना दर्ता नगर्ने,
अब मैले सोद्धाखेरि मैले के भने, तपाईँसँग अहिले नयाँ कानुन जे आछ त्यो अनुसार गर्नुहोस्, जे आ छैन नीति पुराना कानुन जो छ त्यही अनुसार गर्नुहोस्। जस्तो वन सम्बन्धमा वन हामीसँग आयो, वनको परिचालन के गर्ने भन्ने स्थानीय तह सञ्चालन ऐनमा आयो, यसरी यसरी गर्ने भनेर आयो भने त्यही अनुसार गर्नु पर्यो। त्यही अनुसार आएन, मोटामोटी वनको अधिकार स्थानीय तहमा जानेछ भन्यो, अरू आएन भने हामीले वन ऐन अन्तर्गत वनले जसरी प्रयोग गर्थ्यो त्यो अधिकार स्थानीय तहले नै प्रयोग गर्ने गरिकन कार्यान्वयनमा जानुपर्ने हुन्छ। होइन, त्यस्तै सबै विषयमा, स्वास्थ्यमा, शिक्षामा, वनमा त्यो कुरा हो। र अहिले यो अन्यलता छाएको किन हो भन्दाखेरि, यो कानुन नभएर अथवा नीति कुनै नबनेर त्यस्तो भन्दा पनि स्थानीय तहले के कुरा जनतालाई दिन सकेका छैनन् भन्दाखेरि, अब नयाँ संरचना तयार भइसकेपछि अब यसरी काम गर्ने रहेछ, यस्तो हुन्छ है अब भन्ने खालको एउटा आशा अथवा भरोसा हुन्छ नि, एउटा नयाँ तस्विर दिन सकेका छैनन्। यो देशभरि नै कोही कोही ठाउँमा दिन खोजे त्यो फेरि अति अति बढी माथि गएर सर्वे सर्व हामीले पनि जे गरे नि हुन्छ भन्ने खालको गरे। होइन, त्यो तत्काल अहिले त्यो लागू हुँदैन, त्यसो गर्न पाइँदैन। अहिले स्थानीय कुनै पनि स्थानीय तहलाई स्थानीय जनताहरूलाई दिनुपर्ने सेवा सुविधा तिनीहरूलाई गर्नुपर्ने एउटा योजनाबद्ध ढङ्गले हामी यहाँ लैजान्छौँ भन्ने खालको जुन एउटा प्लान गर्ने कुरा हो, त्योसम्म गरिदिएको भए पनि राम्रो हुन्थ्यो भन्ने लाग्छ। त्यसले त्यसो गर्ने कसैले केही कानुनले रोकेका छैन।
अब यसरी हेर्दाखेरि त स्थानीय तहको काम धेरै छ, होइन, बजार व्यवस्थापनको विद्यालयका होलान्, त्यसपछि कति धेरै विद्यालयहरू छन्, कति चाहिँ हाम्रो स्थानीय तहलाई आवश्यकता हो ती कुराहरू होलान्, त्यसपछि कुल कुलेसा मठ मन्दिरहरूकै कुरा होलान्, कति मठ मन्दिरलाई चाहिँ सक्रिय राख्ने, कति उनलाई कर्ता दिने, कति निर्माण प्रक्रियामा होलान्, तिनलाई कसरी बनाउने, धेरै जिम्मेवारी छ। यी सबै विषयमा नीति चाहिँ अब नयाँ बनाउनु पर्छ नगरपालिकाले। त्यो हिसाबले हेर्दा काम अत्यन्तै धेरै छ,
काम त धेरै छ। जस्तो केही केही कुरामा बाहेक धेरै कुरामा त अब अहिले ऐन जुन आयो त्यसले दिइसक्यो जस्तो लाग्छ मलाई। जस्तो वनको कुरा हेरौँ भनेदेखि, मानौँ वीरेन्द्र नगरपालिका त राष्ट्रिय वन पर्यो, सङ्घले बनाउला अथवा प्रदेशले के अधिकार लिएला, आरक्ष पढ्यो त्यसलाई के गर्ने भन्ने संरक्षण प्रदेश कानुन बना आउला, त त्यस्तो केही पर्दैन र यो अहिले उपभोक्ता समितिले अथवा सामुदायिक वन नै अथवा यस्तै हाम्रो जिल्लाले चलाएको वनहरू पर्छन् भने, अब यही आएको हाम्रो कानुन अन्तर्गत यिनको प्रयोग कसरी गर्ने भनेर यसले नियम कानुन बनाउँदा हुन्छ। त्यस्तै विद्यालयको कुरा आयो, होइन, युनिभर्सिटी कहाँ राख्ने अथवा ठुल्ठुलो विशेष शिक्षा कारखाना तिनीहरू कसरी बनाउने त्यो केन्द्रले गराउला। भइरहेको जुन शिक्षा छ प्राथमिक उच्च तहसम्मको त्यसलाई के के स्तरको कहाँ कहाँ कसरी बनाउने भनेर यसले कानुन नियम बनाएर प्लान गराउन सक्छ। जस्तो मलाई लाग्छ होइन। त्यसै स्वास्थ्यको ठुल्ठुलो हस्पिटलहरू ठुल्ठुलो प्राइभेट अथवा ती कहाँ राख्ने के राख्ने भन्ने कुराको चाहिँ नि यसले यो यो ठाउँमा यस्तो भयो भने प्लान चाहिँ गर्छ, त्यसको लगानी गर्ने जिम्मेवारी केन्द्रको र प्रदेशको होला, तर हेल्थ पोस्टहरू भएर अथवा यो यो यसको आफ्नो क्षमता अनुसारको स्वास्थ्य केन्द्रहरू कहाँ कहाँ स्थापना गर्ने कसरी चलाउने भन्ने कुराको यसँग कानुन नियम बनाएर अब अगाडि बढ्दा हुन्छ जस्तो लाग्छ मलाई। अब त्यस्तै अरू जस्तो बजार व्यवस्थीकरण बस्ती व्यवस्थीकरण भयो सरसफाइका कुराहरूलाई त कुनै कानुन नै आउनुपर्ने कुनै केले रोकेको छैन, यो पुरै नै कानुनमै पर्याप्त अधिकार दिइरहेकै छ। अब सबैभन्दा समस्या के हो भन्दाखेरि अब मलाई लाग्छ नगरपालिकाभित्र एउटा दक्ष जनशक्तिको पनि अभाव छ, स्थानीय तहमा पनि त्यो हरेक ठाउँमा अभाव छ र हाम्रो परम्परागत रूपमा काम गर्ने तौर तरिका जुन छ त्यो पनि यसको बाधक भइरहेको छ र अब यो अनुसार नयाँ तरिकाले कसरी जान्ने भन्ने कुराहरू भौतिक साधन स्रोतदेखि लगेर दक्ष जनशक्ति समेतको परिवर्तनको आवश्यक छ, त्यो पनि नभएको कारणले जस्तो कर्मचारीले भने यो उपभोक्ता समिति यो नयाँ कानुन आएको छैन के आएको छैन, के को नयाँ कानुन चाहियो होइन, जुन पहिला उपभोक्ता समिति यतिकै वर्ष बाटो बनाएर सबै गर्यो त्यो अनुसार खुरुखुरु गरे भइगयो नि, बरू
चाँडो
के हो भन्दाखेरि उनीहरू जिम्मेवारीहरू पन्छिदिन्छन् ठ्याक्कै कानुन कहाँ छ त भनेर नेताहरू प्रतिनिधिहरूलाई पनि थाहा हुने कुरो भएर नि त, त्यस कारणले अब यो यो बडा समस्या छ चाहिँ कर्मचारीहरूको पनि के छ भन्दाखेरि पुरानै मानसिकता छ पुरानै तौर तरिका छ काम गर्ने, अब त्यो धेरै वर्ष उनीहरूको जिम्मामा गा हुनाले उनीहरू केन्द्रदेखि यहाँसम्ममा, त्यसैले गर्दाखेरि अब यो समस्या धेरै भए पनि म के देख्छु भन्दाखेरि अहिले सबै स्थानीय तहले अलिकति लगानी गरेर आफ्नो स्थानीय तहलाई कमसे कम आफ्नो पालामा के के गर्ने र कस्तो बनाउने दीर्घकालीन रूपमा कस्तो हुने चाहिँ भन्ने खालको एउटा भनौँ मैले एक वर्षभित्र लगाएर भए पनि त्यो गरिसकेपछि कहाँ कृषि क्षेत्र हुने हो कहाँ जग्गा बेच्ने कहाँ सहर हुने हो कहाँ वन हुने हो कहाँ शिक्षा क्षेत्र हुने हो कहाँ स्वास्थ्य हुने हो यी सबै कुराको प्लानिङ गरिदिएर यस्तो हुन्छ है भनिदियो भने जस्तो फोहोर व्यवस्थापनको कुरा छ होइन, अब हामी भन्छौँ पर्यटकीय क्षेत्रमा त्यसलाई कस्तो बनाउने हो कहाँ जाने हो होइन, अब यी सबै कुराको एउटा मास्टर प्लान राम्रोसँग गराउनु जरुरी छ, त्यसलाई कुनै कानुनले रोक त्यो बनाइयो भने त्यसको कार्यान्वयनको लागि झन् कुनै कानुनले रोकेको छ, अब अहिले खालि कर्मचारी र अरू मान्छेले पनि के हो भन्दा जिम्मेवारीले पन्छनको लागि कानुन छैन भनेर सुन्छु मैले, कुनै कानुनले काम गर्ने रोक्दैन कि अहिले रोक्दैन अहिले।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाल फेरि खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सेरेफेरोसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत सहित 45 जिल्लामा दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक, सुर्खेतमा राप्रपाका तुलाराम गिरीको उम्मेद्वारी फिर्ता, स्थानीय सरकार गठन भएको 5 महिना बितिसक्दा पनि नागरिकले भने जस्तो सेवा पाउन नसकेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, सुर्खेतको वीरेन्द्रनगरमा 2 दिनमा 3 मोटरसाइकल चोरी भएका छन्। पार्किङ गरेर राखेका 2 र एउटा घरबाटै चोरी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। चोरी भएका मध्ये 2 भेटाएर सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको छ भने एउटाको खोजी भइरहेको प्रहरीले जनाएको छ। मंगलगढी चोकबाट हराएको बाव्य चोरका दीपक जोशीको मोटरसाइकल गणेशोकमा बेवारिसे अवस्थामा भेटिएको छ भने बाङ्गेसिमलका नेउपानेको मोटरसाइकल वीरेन्द्रनगर 2 फेला पारिएको छ। यस्तै वीरेन्द्रनगर 6 कमल पन्तको घरबाटै चोरी भएको मोटरसाइकल अहिलेसम्म पनि नभेटिएकोले खोजी चलिरहेको सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले जानकारी दिनुभयो। मोटरसाइकल 2 भेटिए पनि चोरीमा संलग्नलाई भने सुर्खेत प्रहरीले पक्राउ गर्न सकेको छैन। संलग्नहरूको खोजीका लागि प्रहरी परिचालन गरिएकोले छिट्टै पक्राउ पर्ने प्रहरी प्रमुख आचार्यको दावी रहेको छ। मोटरसाइकलसँगै हेलमेट चोरी गर्ने गिरोह पनि सक्रिय भएकाले तिनीहरूको खोजीलाई पनि प्रहरीले तीव्रता दिएको जनाएको छ। सुर्खेतका ट्राफिक प्रहरी प्रमुख अभि सेन्जुरूले मोटरसाइकल हराएका सूचनाहरू आइरहेकाले सम्बन्धित व्यक्ति पनि सचेत रहनुपर्ने बताउनु भएको छ। पार्किङ गरेको ठाउँमा ह्यान्डल लक गर्ने, हेलमेट आफैसँग राख्न र एकान्तमा पार्किङ नगर्न समेत उहाँले आग्रह गर्नुभएको छ। केही समय अगाडि वीरेन्द्रनगरबाट चोरी भएको एउटा मोटरसाइकल भने बबईमा फेला पारिएको थियो।
बाँकेका 108 मतदान केन्द्रलाई प्रशासनले अति संवेदनशीलको सूचीमा राखेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले 136 मतदान स्थलमध्ये 108 मतदान स्थललाई अति संवेदनशील र 28 मतदान स्थल संवेदनशील सूचीमा परेका छन्। 327 मतदान केन्द्रमध्ये 248 मतदान केन्द्र अति संवेदनशील र 89 मतदान केन्द्र संवेदनशील सूचीमा राखेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो। नेपाल भारत खुल्ला सिमाना राप्तीपारी सडक सञ्चालनको सञ्जालको पहुँच नहुनु धार्मिक तथा सामाजिक संवेदनशीलताका चुनौतीलाई मध्यनजर गर्दै सूचीमा राखिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताउनुभयो।
आगामी मङ्सिर 21 गते हुने प्रतिनिधि सभाको चुनावका लागि बाँके एकमा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेद्वारी दिनुभएका कृष्ण बहादुर कार्की, सुरेश चौधरी, सबिर खाँले उम्मेद्वारी फिर्ता लिनु भएको छ। त्यसै गरी प्रदेश सभाका अमर बहादुर खड्का र हेम यादवले उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै प्रदेश नम्बर 2 प्रतिनिधि सभातर्फ ध्रुव दाहाल, मुगबहादुर शाह र प्रदेशसभातर्फ सरोज कुमारी यादवले उम्मेद्वारी फिर्ता लिनुभएको छ। क्षेत्र नम्बर 3 शकुन्तला पुनले आफ्नो स्वतन्त्र उम्मेद्वारी फिर्ता लिनुभएको बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो।
आगामी मङ्सिर 10 हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि हुम्लामा कायम गरिएका 52 मतदान स्थल अति संवेदनशील देखिएका छन्। हुम्लाको नाम्खा गाउँपालिका हिमपातबाट संवेदनशील छ भने अन्य मतदान स्थल सुरक्षाको हिसाबले अति संवेदनशील मानिएको छ। स्थानीय तहको निर्वाचनबाट सिकाइ र केही हिमाली क्षेत्रबाट हिमपातबाट अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। भौगोलिक रूपमा समग्र हुम्ला नै अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले बताउनुभयो। निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन र निर्वाचन कार्यालयले तयारीलाई तीव्रता दिएका छन्।
प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि दाङमा उम्मेद्वारी दिएका 8 उम्मेद्वारी फिर्ता लिएका छन्। 4 पार्टीका र 4 स्वतन्त्र गरी 8 उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचनको कार्यालय दाङले जनाएको छ। निर्वाचन क्षेत्र नम्बर 1 प्रदेशसभा खबाट सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराउनुभएका जगनारायण चौधरी, क्षेत्र नम्बर 2 प्रदेशसभा खबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उम्मेद्वार ईश्वरी प्रसाद शर्मा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका रामबहादुर भण्डारी छेत्रीले उम्मेद्वारी फिर्ता लिनु भएको छ। त्यसै गरी क्षेत्र नम्बर 3 कोमल ओली, क्षेत्र नम्बर 3 प्रदेशसभाकोबाट स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएका कुबेर बहादुर ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिभक्त भण्डारी, क्षेत्र नम्बर 3 प्रदेशसभा खबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका गेदलाल भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावलले भने उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो।
हामीसँग विदेश र खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सुरेफेरो र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मुख्य सचिव राजेन्द्र किशोर छेत्री र पूर्व प्रहरी प्रमुख उपेन्द्रकान्त अरियालसँग बयान लिएको छ। अख्तियारले मुख्य सचिव छेत्रीसँगै सचिव अर्जुन कुमार कार्की र पूर्व सचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ। चीन र थाइल्यान्डबाट खरिद गरिएका विद्युत ट्रान्सफरको मध्यस्थकर्ता नियुक्तिमा झन्डै 3 करोड रुपियाँ भ्रष्टाचार भएको भन्दै उजुरीमा छानबिनका लागि उनीहरूसँग बयान लिएको हो। उनीहरूसँगै प्राधिकरणका तत्कालीन बोर्डका सदस्य सन्तोष नारायण श्रेष्ठ, लक्ष्मण प्रसाद अग्रवाल लगायतका सदस्यसँग पनि बयानको तयारी रहेको जनाएको छ। आइजिपी अरियालले पदि दुरुपयोग गरी झन्डै 5 करोड रुपियाँ अकुत गैर कानुनी सम्पत्ति आर्जन गरेकोमा दाबीसहित परेको उजुरीमा अख्तियारले छानबिन सुरु गरेको हो। अरियालसँगै काठमाडौँ महानगरपालिकाका डिएसपी राजुनाथ पाण्डे र धनपति सापकोटासँग पनि बयान लिएको छ।
कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ग्रामीण क्षेत्रका कृषकहरू हर्षित भएका छन्। सबै स्थानीय तहमा चालु आर्थिक वर्षदेखि परियोजना लागू भएपछि कृषकमा खुसियाली छाएको हो। अहिले परियोजनाबारे सहजीकरण गर्न कृषि प्राविधिकहरू गाउँ पुगिसकेका छन्। अघिल्लो वर्ष साबिका फोइ महादेव राँचुली जुबिथा चिलखाया लगायतका 7 गाविसमा लागू भएको परियोजना प्रभावकारी भएको भन्दै सरकारले यो वर्ष सबै स्थानीय तहमा परियोजनाको सेवा सुविधा पुर्याउन लागेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक परशुराम काफ्लेले जानकारी दिनुभयो। परियोजना सञ्चालनका लागि कालीकोटमा 50 लाख बजेट स्थानीय निकाय मार्फत खर्चिने भएको छ।
मन्टेसोरी एसोसिएसन अफ शाखा सुर्खेतले प्रतिमा मल्लको संयोजकत्वमा 9 कार्य समिति चयन गरेको छ। एसोसिएसनको वीरेन्द्रनगरमा सम्पन्न भेला मल्लको संयोजकमा 9 कमिटी गठन गरेको हो। सहसंयोजकमा अम्बिका आचार्य, सचिवमा कृष्ण साई, सहसचिवमा रमा प्याकुरेल, कोषाध्यक्षमा हरिकला मल्ल, सहकोषाध्यक्षमा सदिच्छा तिवारीलाई चयन गरेको छ। समितिको सदस्यमा तुलसी भण्डारी, रूपा विष्ट, उषा रोकाया थापा चयन हुनु भएको छ। भेलालाई सम्बोधन गर्दै संयोजक मल्लले मध्यपश्चिममा छरिएर रहेका मन्टेश्वरीहरूलाई एकै ठाउँमा आबद्ध गरी मारिया मन्टेश्वरीको सिद्धान्त अनुसार काम थालिने बताउनुभयो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अमेरिकाको टेक्सासमा रहेको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 26 जनाको ज्यान गएको छ। अरू 24 जना घाइते भएका छन्। नियमित प्रार्थनाका लागि मानिस जम्मा भएको बेला एक बन्दुकधारीले टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। टेक्सासको इतिहासमा यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड रहेको गभर्नर ग्रेन एबोटले बताउनु भएको छ।
भेरी खबरको अन्तिममा लागौँ अब एउटा खेल खबरतिर। बङ्गलादेशको 19 वर्ष मुनिको क्रिकेट टिमसँग तेस्रो अभ्यास खेलमा नेपाली टोलीले 6 विकेटले विजयी हात पारेको छ। बङ्गलादेशले दिएको 226 रनको लक्ष्य नेपालले 46.3 ओभरमा 4 विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा मोहम्मद आसिफ शेखले 90 रनको योगदान गर्नुभयो। 88 बल खेल्नुभएका शेखले 9 चौका र 3 छक्का प्रहार गर्दै जित सहज बनाउनु भएको हो। यस्तै जितेन्द्र सिंह एरीले 45, कप्तान दिपेन्द्र सिंह एरीले नट आउट 27, रोहित पौडेलले 25, अनिल शाहले 15 र भीम सार्कीले नट आउट 13 रन बनाउनु भयो। पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 225 रन बनाएको थियो। यसअघिका दुईवटै अभ्यास खेलमा पराजित भए पनि तेस्रो खेलमा सान्त्वना जित हात पारेको हो। आउँदो हप्तादेखि मलेसियामा हुने 19 वर्ष मुनिको एसिया कप तयारीको लागि नेपाल अभ्यास खेल खेल्न बङ्गलादेश पुगेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत सहित 45 जिल्लामा 2रो चरणमा हुने निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक। सुर्खेतमा रापरपाका तुलाराम गिरीको उम्मेदवारी फिर्ता।
सुर्खेतमा 2 दिनमा 3 वटा मोटरसाइकल चोरी। 2 वटा व्यवहारसी अवस्थामा भेटिए। चोरीमा संलग्नहरूको अत्तो पत्तो लाग्न सकेन।
बाँकेका 108 मतदान केन्द्र अति संवेदनशील। 28 वटा मतदान केन्द्र संवेदनशीलको सूचीमा।
र बङ्गलादेशमा भएको तेस्रो अभ्यास खेलमा नेपाली युवा क्रिकेट टोली विजयी। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।